नमस्कार, रेडियो नेपालको दैनिक प्रस्तुति अन्तरसंवादमा तपाईँलाई स्वागत गर्छु। म विमल गेवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तरसंवाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रममा आजको अन्तरसंवादको यो श्रृंखलाभित्र कुराकानीका लागि हामीसँग नेपाल कम्युनिष्ट पार्टीका एकजना नेता एवं परराष्ट्र मन्त्री प्रदीप गेवाली रहनुहुनेछ। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक एघारवटा विभिन्न बुदाहरूमा निर्णय गर्दै हिजो सम्पन्न भएको छ। दुईवटा ठूला कम्युनिष्ट घटकहरू बीचको एकतापछि एउटै दल बनेको नेपाल कम्युनिष्ट पार्टीको बैठकले गरेका निर्णय र भावी राजनीतिमा ती निर्णयहरूको प्रभाव कस्तो रहला, सत्तामा रहेर सरकार सञ्चालन गर्दै गर्दा नेपाल कम्युनिष्ट पार्टीभित्र केन्द्रीय समितिको बैठक चल्दै गर्दाखेरि सरकारप्रति पार्टीको धारणा के कस्तो रह्यो र समग्रतामा केन्द्रीय कमिटिको बैठकको महत्व र यसको चाहिँ आगामी दिनमा पर्ने प्रभावको विषयमा केन्द्रित रहेर हामी नेकपाका एकजना नेता परराष्ट्र मन्त्री प्रदीप गेवालीसँग कुराकानी गर्छौं। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मन्त्रीज्यू नमस्कार।
नमस्कार,
कुराकानीमा स्वागत छ। अब बुधबारदेखि शुरू भएको केन्द्रीय कमिटिको बैठक हिज एघार बुधे निर्णय गर्दै तपाईँहरूले सम्पन्न गर्नुभएको छ। दुईवटा ठूला कम्युनिष्ट पार्टीहरू बीचको एकतापछि तपाईँहरू दस्तावेज सहित दोस्रो केन्द्रीय समिति भने पनि यसलाई पहिल्यै घनीभूत छलफल रहेको केन्द्रीय समितिको बैठक जस्तो रूपमा हामीले लिएका छौं। यो केन्द्रीय समितिको बैठकको महत्व कस्तो रह्यो, कुन रूपमा यो बैठकको महत्वलाई चाहिँ चित्रण गर्नुहुन्छ?
यहाँले एकदमै सही भन्नुभयो। वास्तवमा 2075 साल जेठ 3 गते पार्टी एकीकरण सम्पन्न भइसकेपछि त्यही एकीकरणको प्रयोजनका लागि हामीले केन्द्रीय समितिको पहिलो बैठक बसेको भए पनि त्यो चाहिँ अलिक बढी औपचारिकतामा सीमित थियो। एक आपसमा चिना परिचय र पार्टी एकीकरण र निर्वाचन आयोगमा दर्ताका लागि गर्नुपर्ने केही विधि प्रक्रियासँग सम्बन्धित निर्णयहरू गर्दै त्यो बैठक सकिएको थियो। लामो समय बैठक बस्न सकेन विभिन्न कारणले, र वास्तवमा केन्द्रीय कमिटी कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीसँग जे अपेक्षाहरू हुन्छन्, केन्द्रीय कमिटीको विधानले चाहिँ जुन एउटा उसलाई जिम्मेवारी तोकेको हुन्छ त्यस हिसाबले चाहिँ यो बैठक पहिलो जस्तो नै रह्यो। पहिलो बैठक पहिलो एजेन्डा केन्द्रित र एउटा सघन छलफल भएको बैठक हुनुको नाताले एकातिर यो बैठकमा धेरै अपेक्षाहरू पनि थिए मुलुकका अन्य पार्टी बाहिरका आम सर्वसाधारण नागरिकहरूको पनि, सञ्चार जगतको पनि, नेपालका राजनीतिक विश्लेषकहरूको पनि र पार्टीका लाखौं लाख नेता कार्यकर्ताहरूको पनि बैठकप्रति अत्यन्त ठूलो अपेक्षा पनि थियो, उत्सुकता पनि थियो। सबैभन्दा ठूलो चाहिँ विषय के हो भनेदेखि बैठक अत्यन्त सफलताका साथ अत्यन्त भव्य रूपमा र अत्यन्त व्यवस्थित ढङ्गले सम्पन्न भएको छ। बैठक सुरु हुनुभन्दा अगाडि अनेकौँ खालका अनुमानका खेतीहरू चाहिँ भएका थिए। पार्टीको एकताको विषयलाई लिएर, पार्टीको भविष्यको विषयलाई लिएर, नेतृत्व र कार्यकर्ताहरूको अन्तर सम्बन्धलाई लिएर कतिले त एक किसिमले चाहिँ जोखना हेरेर भविष्यवाणी पनि गरेका थिए पार्टी एकताबद्ध रहन सक्दैन भन्ने तहसम्मका यी सबै कुराहरूलाई किनारा लगाउँदै पार्टीको एकतालाई थप सुदृढ मजबुत र पार्टीमा भावनात्मक रूपमा पनि अझै सान्निध्य कायम गर्दै बैठक सकिएको छ। र दोस्रो चाहिँ बैठकमा अत्यन्त सघन छलफल भएका छन् समसामयिक विषयमा, पार्टी निर्माणको विषयमा, 1963 परिवर्तन र 2072 सालमा जारी संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य व्यवस्थाको निर्माणमा पार्टीले सरकारको नेतृत्व गरिरहेको बेला कसरी भूमिका खेल्न सक्छ भन्ने बारेमा र जनताको मन जित्दै यो गतिलाई, यो विजयको श्रृङ्खलालाई चाहिँ निरन्तर कसरी जारी राख्न सकिन्छ भन्ने बारेमा अत्यन्त महत्त्वपूर्ण सुझावहरू पनि प्राप्त भएका छन् केन्द्रीय सदस्यहरूबाट। सारमा भन्दाखेरि बैठक निकै प्रभावकारी, सफल दूरगामी महत्वको रहन गएको छ।
हजुर मन्त्रीज्यू, अब यहीँनिर जसरी अब तपाईँहरूको चाहिँ पृष्ठभूमि हेर्दाखेरि दुईवटा कम्युनिस्ट पार्टीहरूको फरक खालको चाहिँ जस्तो देखिने राजनीतिक सिद्धान्तको चाहिँ एउटा पृष्ठभूमि सँग जोडिएर आउँदाखेरि तपाईँहरू एउटै पार्टी बनेर राजनीतिक सांगठनिक रूपमा चाहिँ छलफल गरेर तपाईँहरू निर्णय गर्दाखेरि राजनीतिक सिद्धान्तको विषयमाथिका कतिपय सन्दर्भहरूमा हिजो हुने टिप्पणी पछि अब राजनीतिक सिद्धान्तमाथि आम कार्यकर्ताहरूको बीचमासम्म पार्टीको यो चाहिँ सिद्धान्त हाम्रो मुख्य चाहिँ बटम लाइन हो भन्ने गरी त्यस्तो ठोस एउटा सन्देश दिने गरी निष्कर्ष निकाल्नु भएको छ?
यसलाई यसरी हेर्नुपर्छ भने हामीले पार्टी एकता चाहिँ निश्चित सिद्धान्तको जगमा नै गरेका छौँ। खास गरेर यहाँले भन्नुभयो जस्तो तत्कालीन नेकपा एमाले शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा र संवैधानिक बाटोबाट अगाडि बढ्दै आयो। जनआन्दोलन र जनताको एउटा व्यापक परिचालन माथि आधारित राजनीति गर्दै आयो र परिवर्तनमा शान्तिपूर्ण परिवर्तनमा विश्वास गर्दै आएको पार्टी नेकपा एमाले र सशस्त्र सङ्घर्षको बलमा राज्य सत्ता प्राप्त गर्न सकिन्छ भनेर चाहिँ सशस्त्र युद्ध सुरु गरेको युद्ध अगाडि बढाएको तत्कालीन नेकपा माओवादी दुईटा पार्टीको पृष्ठभूमिमा हामीले एकता गर्दा निश्चित सिद्धान्तहरूलाई तर्जुमा गरेका छौँ। जस्तो हामीले भनेका छौँ संसारका सबै कम्युनिस्टहरूले जस्तै हामीले पनि हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुन्छ भनेका छौँ। तर मार्क्सवाद लेनिनवादलाई कुनै सूत्रको रूपमा कुनै एउटा धर्मशास्त्रको रूपमा होइन कि त्यसको सृजनात्मक प्रयोग गर्ने नेपालको विशिष्ट परिस्थिति र यो चाहिँ मार्च पछिको करिब 1.5 वर्षको अवधिमा आएका अनेकौँ उतार चढावहरूलाई समेत ध्यानमा राख्दै त्यसको सृजनात्मक प्रयोग त्यसको इनोभेटिभ एउटा चाहिँ विकास गर्ने हिसाबले त्यसलाई हामी सिद्धान्तको रूपमा अगाडि सारेका छौँ। दोस्रो, नेपालको अहिलेको सन्दर्भमा समाजवाद हाम्रो लक्ष्य हो तर तत्काल हामी समाजवादमा पुगिसकेका पुग्ने गरी आधार निर्माण गरिसकेका छैनौँ। अहिले चाहिँ जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको तयारी गर्नुपर्छ, समाजवादका आधारहरू निर्माण गर्नुपर्छ भनेर हामीले तात्कालिक कार्यक्रम तय गरेका छौँ। र त्यो कार्यक्रम कसरी प्राप्त गर्छौँ त, समाजवाद उन्मुख जनताको जनवाद कसरी प्राप्त गर्छौँ त भन्दा सरकारले अहिले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको यो आह्वान यो सङ्कल्पलाई कार्यान्वयन गर्दा नै जनताको जनवाद कार्यान्वयन हुन्छ र जनताको जनवादको बाटो भएर हामी समाजवादमा जान्छौँ। र त्यसका लागि चाहिँ अहिले हामीले शान्तिपूर्ण प्रतिस्पर्धा लोकतान्त्रिक मूल्य मान्यताहरू संविधानको बाटो र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेका छौँ। र अहिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा थुप्रै प्रतिकूलताहरू देखा पर्दा पर्दै पनि नेपाली जनताले जुन एउटा अपार विश्वास नेपाल कम्युनिस्ट पार्टीमाथि प्रकट गर्नुभएको छ, निर्वाचनमा हामीलाई झन्डै 2/3 बहुमत दिनुभएको छ र केन्द्रमा मात्रै होइन 7 प्रदेशमध्ये 6 प्रदेशमा र 753 सरकारहरूमध्ये 404 सरकारको नेतृत्व गर्ने जुन एउटा ऐतिहासिक अवसर हामीलाई प्राप्त भएको छ स्थानीय सरकारहरूको, यो असाध्यै ठुलो उपलब्धि हो, असाध्यै ठुलो अवसर हो र ठुलो अग्नि परीक्षा पनि हो। सफलतापूर्वक अगाडि बढ्न सक्दा नेपाली जनतामा यसले ठुलो एउटा आत्मविश्वास सृजना गर्नेछ र ठुलो परिवर्तन पनि ल्याउनेछ। अब यति ठुलो अवसर पाउँदा पाउँदै पनि हामी कथम कदा चुक्यौँ भनेदेखि चाहिँ फेरि हामीले नराम्रो सञ्चालित पनि हुनुपर्नेछ। त्यस भएर यो अवसर र यो अग्नि परीक्षालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्छ भन्ने कुरा त्यो सिद्धान्तलाई चाहिँ हामीले अहिलेको चाहिँ एउटा साझा सहमतिको विषय बनाएका छौँ। यसबाहेक केही प्रश्नहरू छन्, निश्चय नै हामीले अझ कतिपय विषयहरूमा थप छलफल गर्दै जानुपर्नेछ। जुन कुरा चाहिँ महाधिवेशनसम्म जारी नै रहनेछ, अबको परिवर्तन सन्दर्भमा पार्टी कस्तो खालको बन्ने, हामीले नेपाली समाजमा निर्माण गर्ने भनेको समाजवादको नेपाली ढाँचा कस्तो हुन्छ, किनभने समाजवादको कुनै विश्वव्यापी रूपमा स्वीकृत ढाँचा छैन, हरेक देशका आफ्ना आफ्ना विशिष्टताहरू हुन्छन्, त्यो ढाँचा कस्तो हुन्छ, अहिले उठिरहेका भनौँ न अहिले विश्व वित्तीय पुँजीवाद को यो र ग्लोबलाइजेसनको यो अवस्थाभित्र एउटा देशभित्र अर्थतन्त्र बलियो अर्थतन्त्र कसरी निर्माण गर्न सकिन्छ, यी धेरै प्रश्नहरूमा चाहिँ हामी थप छलफल गर्दै जान्छौँ र महाधिवेशनसम्म चाहिँ निष्कर्षमा पुग्छौँ भनेर हामीले टुङ्गो गरेका छौँ।
हजुर, अब तपाईँहरूले पार्टी एकता गर्ने प्रक्रिया सँगसँगै जसरी आम निर्वाचनमा जाँदाखेरि जनताका लागि पार्टीको तर्फबाट तपाईँहरूले चाहिँ जारी गर्नुभएको पार्टीको घोषणा पत्र, अहिले तपाईँहरूले जनताको चाहिँ समर्थन प्राप्त गरेर झण्डै दुई वर्ष यता सरकार सञ्चालन गर्दै गर्दाखेरि जुन अपेक्षा, जुन राजनीतिक प्रतिबद्धता बीचको चाहिँ तपाईँहरूको चाहिँ सम्बन्धको समीक्षा पनि भयो होला, त्यो हेर्दाखेरि कतिपय सन्दर्भमा केन्द्रीय सदस्यहरूबाट उठेका चाहिँ असन्तुष्टिका विषयहरू पनि बाहिर आएका छन्। नेतृत्व अलिकति सुकिला मुकिला प्रवृत्तिलाई चाहिँ ध्यान दिने, तिनको खानपान, तिनको दैनिकी माथिका प्रश्नहरूले गर्दाखेरि हिजोको चाहिँ प्रतिबद्धता र जनताको अपेक्षामाथि काहीँ कतै कुठाराघात हुने हो कि भन्ने सन्दर्भ पनि छ। दुई वर्षको सरकारको समीक्षा गर्ने विषयमाथिको केन्द्रीय समितिको निष्कर्ष चाहिँ के रह्यो प्रदीप भिमालीजी?
यहाँको प्रश्नमा दुईटा महत्वपूर्ण विषय अन्तर्निहित छ। एउटा, गएको दुई वर्षमा सरकारको समग्र पर्फर्मेन्स कस्तो रह्यो? अस्ति उद्घाटन गर्दै पार्टी अध्यक्ष र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले केही तथ्यहरू सहित यो बीचमा सरकारले गरेका कामहरूलाई र सरकारको पर्फर्मेन्सलाई बैठकमा प्रस्तुत गर्नुभयो। हामीले कुनै पनि मनोगत आग्रहबाट भन्दा पनि स्वतन्त्र ढङ्गले गरिएका मूल्याङ्कनहरू, विभिन्न खालका इन्डिकेटरहरू, इन्डेक्सहरूको आधारमा नै सरकार पर्फर्मेन्स मूल्याङ्कन गर्ने हो। त्यसरी हेर्दा यति धेरै प्रतिकूलता र पहिलो एक वर्ष त हामीले संहिता कार्यान्वयन, संविधान निर्माणका लागि कानुन निर्माण, संविधान कार्यान्वयनका लागि कानुन निर्माण लगायतका अन्य व्यवस्थापक प्रश्नमा केन्द्रित हुनुहुँदै पनि हामीले जुन राम्रो आर्थिक वृद्धि हासिल गरेका छौँ, अहिले नेपाल संसारमा छिटो आर्थिक विकास गरिरहेको सातौँ मुलुकको रूपमा रहेको छ, 7.1% आर्थिक वृद्धि धेरै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ। र प्राय सबै जसो सूचकाङ्कहरू, चाहे डुइङ बिजनेस इन्डेक्स होस्, चाहे भ्रष्टाचारको मापन गर्ने ट्रान्सपेरेन्सी इन्टरनेसनलको इन्डेक्स होस्, चाहे डेमोक्रेसी इन्डेक्स होस्, चाहे पिस इन्डेक्स होस्, चाहे हङ्गर इन्डेक्स होस्, यी सबै कुराहरूमा चाहिँ नेपालले उल्लेख्य सुधार गरेको छ। तर यसो भन्नुको तात्पर्य चाहिँ हामी एकदम जनताको अपेक्षामा पुरै खरो उठ्यौँ भन्ने होइन। जनताको अपेक्षा र हाम्रा पर्फर्मेन्सको बिचमा कहीँ न कहीँ ग्याप पनि छ। त्यसो भएको हुनाले कार्यकर्ता साथी केन्द्रीय सदस्यहरूले उठाउनुभएका रचनात्मक आलोचनाहरूलाई चाहिँ हामीले गम्भीरतापूर्वक लिनैपर्छ, सरकारले गम्भीरतापूर्वक लिनैपर्छ र आफ्नो गतिलाई अझ तीव्र बनाउनुपर्छ। जहाँ जहाँ कमी रहन गएका छन्, जहाँ जहाँ हाम्रो ध्यान पुगेको छैन, जहाँ अझ गति चाहिँ बढाउन सकिन्छ, प्रत्येक ठाउँमा सुधारका कुराहरूलाई हामीले ध्यान दिनैपर्छ। तर के कुरा चाहिँ सही होइन भने चाहिँ सरकारले राम्रो गरेन त्यस कारणले गर्दाखेरि हामी जनताको बिचमा अलोकप्रिय भयौँ भन्ने होइन। म तपाईँलाई एउटा मात्रै उदाहरण दिन्छु। गएको मङ्सिर 14 गते भएको उपनिर्वाचन, एउटा प्रतिनिधि सभा, तिनवटा प्रदेश सभा सहितका जुन 52 ठाउँमा चाहिँ उपनिर्वाचन भएको थियो, प्रतिपक्षी दलले र कतिपय सञ्चार माध्यमले समेत यो नेकपाको सरकारको लोकप्रियता मापन गर्ने जनमतसँग भने अत्यन्त होइन। त्यो जनमतसँगको परिणाम के देखियो? हिजो हामी 27 ठाउँमा जितेका थियौँ, अहिले 31 ठाउँमा गएका छौँ, हामीले विजय हासिल गरेका छौँ। निश्चय नै धरान जस्ता केही ठाउँहरूमा हामीले अनपेक्षित हार बिहोर्नु पर्यो, तर कैयौँ ठाउँमा फेरि हामीले एकदमै सकारात्मक विजय पनि हासिल गरेका छौँ। ओभरअल हेर्दा हाम्रो आज पनि नेकपा जनताको मनको सबैभन्दा प्रिय पार्टी हो भन्ने कुरा त त्यो जनमतसङ्ग्रहले पनि देखाएको छ नि त। यो एउटा स्थिति छ, त्यस कारणले सरकारको समग्र पर्फर्मेन्सको बारेमा चाहिँ कतिपय आलोचनाहरू जायज छन्, तर हामी निराश हुनुपर्ने अथवा सरकारले गलत बाटोमा लग्यो मुलुकलाई भन्ने बिल्कुलै होइन। त्यो कुरामा चाहिँ केन्द्रीय कमिटी विश्वस्त नै रहेको छ, तर यहाँ यहाँ सुधार गर्नुहोस् है भनेर कार्यकर्ता साथीहरूले, केन्द्रीय सदस्यहरूले दिनुभएका सुझावहरूलाई हामीले मनन गरेर अगाडि बढ्नुपर्छ। दोस्रो, यहाँले उठाउनु भएको नेतृत्वको कार्यशैलीसँग सम्बन्धित, अब यसमा कतिपय विषयहरू अहिले अतिरञ्जित पनि छन् भने, हामी राज्य सञ्चालन गर्ने पार्टी हुनुको नाताले हामीले चाहिँ समाजका सबै वर्गहरू, सबै तहहरूसँग चाहिँ हामीले सम्पर्क त गर्नै पर्छ। फलनाका निम्ति ढोका बन्द गर्ने भन्ने कुरा हुँदैन। सरकार कुन प्रति प्रतिबद्ध छ भन्ने कुरा हामीले हेर्ने भनेको सरकारका नीतिहरूले चाहिँ जनताको कुन तबकालाई, समाजको कुन तबकालाई छोडेको छ भन्ने हेर्ने हो। त्यसो गर्दा चाहे तपाईँले योगदानमाथि आधारित सामाजिक सुरक्षाको कुरा गर्नुहोस्, चाहे सर्वव्यापी स्वास्थ्य बिमाको कुरा गर्नुहोस्, चाहे अन्य धेरै विषयहरूको कुरा गर्नुहोस्, सरकारको अथवा पार्टीको वर्ग पक्षधरताको बारेमा ठुलो समस्या हो भन्ने मलाई लाग्दैन। तैपनि खास गरेर कतिपय सन्दर्भमा देखा परेका अपारदर्शी अलिकति विलासी खालका जीवनशैलीको बारेमा जुन ढङ्गको र अलिकति कता कता देखा पर्न थालेका सम्पत्ति मोहको बारेमा केन्द्रीय सदस्यले उठाउनु भएका प्रश्नहरू गम्भीर छन्, जसको बारेमा चाहिँ केन्द्रीय अनुशासन आयोगले त्यसको छानबिन पनि गर्ने, नेताहरूको चाहिँ सम्पत्तिको बारेमा, नेताहरूको जीवनशैलीको बारेमा आवश्यक मापदण्ड बनाएर त्यसलाई कार्यान्वयन गर्ने, आवश्यक पर्दा सम्पत्ति छानबिन र सार्वजनिक पनि गर्ने
हजुर, यो अत्यन्त चाहिँ जनताको चाहिँ अपेक्षासँग गाँसिएको विषय पनि हो। राजनीति पछिल्ला वर्षहरूमा जसरी एउटा सेवा भन्दा पनि पेसा जस्तो माध्यमको रूपमा चाहिँ रूपान्तरण हुँदै गएको अवस्था हो कि भन्ने चिन्ता पनि नेपाली समाजमा देखिने अवस्थामा हामी पारदर्शिताको प्रश्नमा, सुशासनको प्रश्नमा कहाँनिर छौं भन्ने विषयमाथिको चासो र चिन्तालाई पनि तपाईँहरूका व्यवहारहरूले चाहिँ पुष्टि गर्दै जाने विषय होला आगामी दिनमा। जनताले खोजेको जुन खालको चाहिँ बजारको चाहिँ नि महँगीको अवस्था नियन्त्रण होस्, हामी चाहिँ आफै गरी खान पाऊ भन्ने चाहिँ अपेक्षामाथि सरकारले चाहिँ गरिदिने व्यवस्थापनका विषयहरूमाथिको पर्फर्मेन्समा अलि तदारुकता चाहिन्छ भन्ने विषय त आजको आवश्यकता हो नि।
निश्चय नै हो, म तपाईँको यो प्रश्नमा जानुभन्दा अगाडि एउटा अघिल्लो प्रश्नमा खालि एउटा जोड्छु। यहाँले भन्नुभयो पारदर्शिता एकदम सही कुरा हो, हामीले एकैसाथ दुईटा कसीमा घोटिन तयार हुनुपर्छ। हामी सार्वजनिक ओहदामा बस्नेहरू या पार्टी आफै पनि एउटा सार्वजनिक इन्टिटी हो, त्यस कारणले गर्दाखेरि पहिलो पार्टीका आफ्ना आन्तरिक अनुशासनसँग जोडिएका चाहिँ पार्टीको विधानले तय गरेका अनुशासनका दायरामा बस्न नेता कार्यकर्ताहरू तयार हुनुपर्छ भनेदेखि हामी एउटा विधिको शासनमा विश्वास गर्ने नागरिक हुनुको नाताले, राजनीतिक कार्यकर्ता हुनुको नाताले राज्यको कानुन पनि हाम्रो हकमा उत्तिकै लागू हुन्छ। त्यस भएर भोलि अख्तियारले अरू कुनै कुराले चाहिँ त्यसमा हाम्रो बारेमा चाहिँ प्रश्न उठाउँछ भने हामीले सहजता साथ त्यसमा सहयोग गर्नुपर्छ र मुलुकको कानुन अनुसार पनि, पार्टीको विधान अनुसार पनि र जनताको नजरमा पनि एउटा चाहिँ सदाचार कायम गर्ने कुरा चाहिँ सबैभन्दा ठुलो कुरा हो। आफूभित्र सदाचारी नहुने मान्छेले चाहिँ समाजमा सुशासन ल्याउन सक्दैन, त्यो एकदम सही कुरा हो। अब यहाँले उठाउनु भएको जनताको दैनन्दिन जीवनसँग जोडिएका, डेलिभरीसँग जोडिएका विषयहरू, अब लामो समयदेखि हामीले कस्तो नीति अवलम्बन गर्दै आयौँ भने आज हामीले त्यसलाई एक किसिमले उत्तरदानमा पाएका छौँ, विरासतमा पाएका छौँ। लामो समय नेपालमा चाहिँ कस्तो मान्यता, खास गरेर 46 सालको परिवर्तनपछि 48 सालदेखि चाहिँ यो उदारवादको नाउँमा, खुला बजार अर्थतन्त्रको नाउँमा चाहिँ राज्यको भूमिकालाई एकदम सीमित गर्ने लगेको अवस्था हो। र के भनियो हिजोका दिनहरूमा भन्दा, प्रतिस्पर्धा भएपछि मूल्य आफै नियन्त्रणमा हुन्छ, गुणस्तर आज आफै कायम हुन्छ, राज्यले कहाँ चाहिँ उद्योग चलाउने हो र राज्यले कहाँ आफै चाहिँ के भन्दाखेरि यो सप्लाई गर्ने हो र त्यो त सबै निजी क्षेत्रलाई दिने हो भनेर हामीले हिजो कुनै बेला रहेका केही राम्रा अभ्यासहरू, असल अभ्यासहरू चाहिँ केही राम्रा संरचनाहरू जस मार्फत जनताले आधारभूत आवश्यकताका चिजहरू सुलभ दरमा पाउँथे, निजी क्षेत्र पनि थियो तर राज्यका आफ्ना केही उद्योगहरू हुनाले सेकेन्डली ब्यालेन्सको जुन पनि जस्तो पनि जुन अवस्था थियो ती सबै कुरालाई हामीले हिजो भत्कायौँ। तपाईँले भन्नुभएको सही हो कि आज खास गरेर बजारको जनतासँग जोडिएका दैनन्दिन कुनै प्रश्नहरू चाहिँ बिचौलियाहरूको हातमा छ। यहीँ हेरौँ, हामीले दार्जिलिङमा किसानहरूले तरकारी उत्पादन गर्छन्, काभ्रेमा उत्पादन गर्छन्, त्यहाँबाट यहाँ कालीमाटी आउँदासम्म र कालीमाटीबाट रिटेल पसलहरूसम्म पुगुन्जेलसम्म चाहिँ बिचौलियाहरूको यति ठुलो बिक्री हुन्छ कि न किसानले जायज मूल्य पाएको छ, न उपभोक्ताले चाहिँ सुफल दरमा मूल्य त्यो सामान पाएको छ। यो स्थितिलाई चाहिँ अन्त्य गर्नको निम्ति एकातिर प्रभावकारी बजारहरू अनुगमन, तर त्यतिले मात्रै पुग्दैन, यसमा चाहिँ सहकारीहरूलाई बढी प्रभावकारी बनाएर लैजान जरुरी छ। यसबारेमा सरकारले छलफल गरिरहेको छ, केही तयारी पनि गरिरहेको छ, केही काम पनि गरिरहेको छ, एउटा म यहाँलाई जानकारी।
हजुर, हामी लगभग उत्तरार्धतिर अन्त्यतिर पनि छौँ कुराकानीको क्रममा। तपाईँहरू केन्द्रीय समितिको बैठकमा बस्दै गर्दाखेरि तपाईँहरूले निर्णयभित्र पनि उल्लेख गर्नुभएको एउटा महत्वपूर्ण आम चासोको प्रश्न पनि छ, जसरी अमेरिकाले गर्ने भनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजनालाई स्वीकार्ने अथवा त्यसलाई अस्वीकार्ने विषयमाथि पार्टीका धारणाहरू फरक रूपमा आउने खालको चाहिँ अवस्थामाथि तपाईँहरूले चाहिँ त्यसमा निर्णय नगरेर अध्ययन गर्ने भनेर कार्यदल गठन गर्नुभएको समाचार छ, यहाँ पनि त्यसको सदस्य हुनुहुन्छ। यो विषयमाथि चाहिँ तपाईँहरूले चाहिँ अध्ययन गर्नुपर्ने अवस्था, असन्तुष्ट रहेका यो यो धारणामा विमति जनाउनेहरूलाई चाहिँ सहमत गराउनको लागि हो, यो विषयमाथिको पार्टीको चाहिँ निष्कर्ष सुनाइदिनुहोस् त।
अब एउटा त मलाई अलिकति लागिरहेको छ, अब वास्तवमा झन्डै 28 महिना अगाडि यो विषयमा निर्णय भयो 2017 चाहिँ सेप्टेम्बर महिनामा, त्यति बेला सरकारमा चाहिँ नेपाली काङ्ग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र सरकारमा थियो र प्रतिपक्षमा नेकपा एमाले थियो, सत्तापक्ष र प्रतिपक्ष सबैको सहमतिबाट नेपाल सरकारको तर्फबाट गरिएको निर्णय हो त्यो। दुई वर्षसम्म हामी त्यसमा त्यति छलफल गरेनौँ र अब कार्यान्वयनमा जाने बेलामा भइरहेका छलफलहरू हाम्रो अलिकति यस सम्बन्धमा चाहिँ अपरिपक्वतालाई पनि जनाउँछ, तर पनि प्रश्नहरू उठिसकेपछि के हो त केन्द्रीय सदस्यहरू केन्द्रीय नेताहरूले नै कतिपय प्रश्नहरू उठाउनु भएको छ यससँग जोडिएका, ती प्रश्नहरूमा सत्य तथ्य के रहेछ त, ती प्रश्नहरू चाहिँ कुन हदसम्म सही छन् र यो विषयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा चाहिँ आर्थिक सुझाव सचिवालयलाई दिनको निम्ति एउटा कार्यक्रम बनेको छ पार्टीका वरिष्ठ नेता जगन्नाथ कनालको संयोजकत्वमा, म पनि म छु र केन्द्र आउनुहुन्छ। एक हप्ताभित्रमा आवश्यक सुझावहरू सचिवालयलाई दिनेछ र सचिवालयले आवश्यक निर्णय गर्नेछ अब कसरी अगाडि बढ्ने भन्ने बारेमा चाहिँ सम्माननीय प्रधानमन्त्रीले पनि र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केही सङ्केत बैठकमा गरि नै सक्नु भएको अवस्था छ। हामी आफूलाई तोकिएको दायराभित्र रहेर गम्भीरतापूर्वक छलफल गर्छौँ, अध्ययन गर्छौँ,
भनेको त्यो कहिलेसम्म यो विषयमा तपाईँहरू चाहिँ
होइन दिएको म्यान्डेट 10 दिन छ, यसको पहिलो बैठक हामी आज
ए भनेको कार्यदलको बैठक बसेर 10 दिनभित्रमा तपाईँहरूले चाहिँ आधिकारिक ढङ्गले नेतृत्वलाई चाहिँ निष्कर्ष अथवा सुझाव दिनुहुन्छ यो विषयमाथिको। हुन्छ, समयसहित हाम्रो कार्यक्रममा सहभागी भएर आफ्नो धारणा सुनाउनु भयो, पार्टीका कतिपय निर्णयहरूको विषय जानकारी गराउनु भयो, त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ। हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाल कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता एवं नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप घिवाली। हिजो सम्पन्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक र त्यो बैठकले गरेका कतिपय निर्णयहरूको विषयमाथिका विभिन्न सन्दर्भहरू जोडेर उहाँसँग कुराकानी गर्यौं। यसै कुराकानीको साथसाथै अब आजको लागि अन्तर्सम्वादको समय सकिएको छ। कार्यक्रमका प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिन्छु र म विमल घिवाली आजको यो श्रृंखलाबाट बिदा हुन्छु। हवस् त, नमस्कार।